العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ والصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ. مدنی چینل کے ناظرین دار الافتاء اہل سنت کے سلسلے میں آپ کو ایک مرتبہ پھر مرحبا کہتے ہیں، خوش آمدید کہتے ہیں، اور آج کے سلسلے کے اندر ہم ایک اہم ٹاپک کے اوپر بات کریں گے، اور ہمارے سلسلے کا آج موضوع ہے زکوٰۃ. زکوٰۃ سے متعلق شرعی احکامات کیا ہیں، زکوٰۃ دینے میں کن باتوں کا خیال رکھنا چاہیے، ان تمام امور پر گفتگو کریں گے. ابتداءً بڑھتے ہیں درود پاک کی فضیلت کی طرف. چنانچہ نبی رحمت شفیع امت صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، مجھ پر درود شریف پڑھو، اللہ عز و جل تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. آج کے دور میں، اس وقت جبکہ امت مسلمہ پر اور پوری دنیا کے اوپر ہی ایک وبا پھیلی ہوئی ہے، تو اس حوالے سے بھی یہ نسخہ بڑا کارآمد ہے کہ کثرت سے درود پاک پڑھیں. انشاءاللہ عز و جل اللہ تبارک و تعالی کی رحمت آئے گی، اور رب کی رحمت تمام بلاؤں کو دور کر دے گی. فی زمانہ اور فی الوقت لوگ ایک دوسرے کی امداد بھی کر رہے ہیں، مدد بھی کر رہے ہیں، اور الحمدللہ عز و جل اسی حوالے سے دعوت اسلامی نے بھی جو ہے وہ اپنے ایک فنڈ کا اعلان کیا ہے، جس میں صدقات واجبہ اور نافلہ دونوں ہی وصول کیے جا رہے ہیں. یوں ہی اپنے طور پر بہت سارے لوگ بھی غریبوں کی مدد کر رہے ہیں، جس میں بعض لوگ زکوٰۃ سے بھی مدد کرتے ہیں یا دیگر صدقات واجبہ سے بھی مدد کرتے ہیں. تو زکوٰۃ سے مدد کرنے میں کن باتوں کا خیال رکھنا ضروری ہے، زکوٰۃ آپ کسے دے سکتے ہیں، دیتے ہوئے کس کنڈیشنز کو جو ہے وہ پورا کرنا ضروری ہوتا ہے جب آپ کی زکوٰۃ ادا ہوگی، تو ان باتوں کا بھی جاننا ضروری ہے. اسی مناسبت سے ہم نے یہ موضوع بھی رکھا ہے، تو لہٰذا آپ کی کالز کو بھی ہم اسی سے متعلق شامل سلسلہ کریں گے، اور کالز کے ساتھ ساتھ آپ کے میسیجز بھی ہمارے پاس آ رہے ہیں، ہم انہیں بھی انشاءاللہ عزوجل شامل سلسلہ کریں گے. زکوٰۃ کا مستحق اللہ تبارک و تعالی نے شرعی فقیر اور مساکین کو بنایا ہے، اور بھی اس کے مصارف ہیں، لیکن فی زمانہ اگر ہم بات کریں تو اس کا بہت بڑا مصرف جو ہے وہ مستحق کے زکوٰۃ جو ہیں وہ شرعی فقراء اور مسکین ہیں. شرعی فقیر اس شخص کو کہتے ہیں جس کی ملکیت میں 52.5 تولہ چاندی کی مالیت کے برابر اس کے پاس حاجت اصلیہ سے زائد کسی بھی قسم کا مال موجود نہ ہو، تو وہ شرعی فقیر کہلاتا ہے، اسے زکوٰۃ دے سکتے ہیں. جبکہ مسکین وہ شخص کہلاتا ہے جس کے پاس ایک وقت کے بھی کھانے کے لیے کچھ نہ ہو، یا اس کے پاس پہننے کو کپڑے بھی موجود نہ ہو. یہاں فرق یاد رہے کہ ان دونوں کو زکوٰۃ دے سکتے ہیں، مگر ان میں سے زکوٰۃ کے لیے ہاتھ پھیلانا، سوال کرنا، یہ شرعی فقیر کے لیے جائز نہیں ہے. ہاں، مسکین کے لیے سوال کرنا جائز ہے. تو زکوٰۃ دینے میں اس بات کا خیال رکھنا ضروری ہے کہ آپ جسے دے رہے ہیں وہ مستحق زکوٰۃ بھی ہے یا نہیں. نمبر دو، یہ بات بھی یاد رکھنا ضروری ہے یا یہ جان لینا ضروری ہے کہ بعض لوگ اس بات میں کنفیوژن کا شکار ہوتے ہیں کہ زکوٰۃ ہم بول کر کیسے دیں، یا ہمیں جس کو زکوٰۃ دینی ہے اسے زکوٰۃ ہم بول کر نہیں دینا چاہ رہے، بس اوقات رشتہ داروں کے اندر زکوٰۃ دے رہے ہوتے ہیں، تو وہاں یہ چاہتے ہیں کہ اسے پتہ نہ چلے، اور یہ بھی چاہتے ہیں کہ میری زکوٰۃ بھی ادا ہو جائے. تو زکوٰۃ کہہ کر دینا ضروری نہیں ہے کہ یہ زکوٰۃ ہے. جب آپ ڈائریکٹ کسی مستحق کو ادا کر رہے ہیں، تو اگر آپ اسے تحفہ کہہ کر بھی دے دیتے ہیں، عیدی کہہ کر بھی دے دیتے ہیں، مدد کے نام پر بھی دے دیتے ہیں، تو بھی اگر آپ کے دل میں نیت زکوٰۃ کی ادائیگی کی ہے تو آپ کی زکوٰۃ ادا ہو جائے گی. ہاں، البتہ اگر آپ ڈائریکٹ کسی مستحق کے زکوٰۃ کو نہیں دے رہے، بلکہ آپ کسی کے ذریعے سے دلوا رہے ہیں، جیسے آپ دعوت اسلامی کو دے رہے ہیں، یا اور جناب کسی جگہ پر آپ कहलवा रहे हैं, या किसी फर्द को ये आप दे रहे हैं कि फलां शख्स को जो है वो आप जकात, फलां शख्स को ये रकम दे देना और आप जकात के तौर पर दे रहे हैं, तो अब आप जो है वो बता दें कि ये जकात की रकम है, ताकि वो उसको उसके तकाजों के मुताबिक आगे अदा करे। वरना हो सकता है कि जिस शख्स के जरिए से आप भिजवा रहे हैं वो उसमें मुस्तहिक ज़कात तक ना पहुंचाए, वो समझे कि मदद ही करनी है, गैर मुस्तहिक ज़कात की भी जो है वो मदद वो कर दे, तो उससे आपकी ज़कात अदा नहीं होगी। तो इसीलिए अगर आप मस्जिद, मदरसा या किसी जामिया या जनाब जो है वो किसी तंजीम के थ्रू जो है वो आप ज़कात की अदायगी करवा रहे हैं, या किसी फ़र्द के ज़रिए से ज़कात की अदायगी करवा रहे हैं जिसमें उस फर्द ने आगे अपने हिसाब से उस रकम को इस्तेमाल करना है या देना है, तो फिर उसे बता कर दें कि ये ज़कात की रकम है, ताकि उसको उसके तकाजों के मुताबिक अदायगी उसकी हो सके। आइए बढ़ते हैं आपकी कॉल्स की तरफ और उन्हें भी शामिल सिलसिला करते हैं। जी कॉल दीजिए।
मुफ्ती साहब की बारगाह में मेरा सवाल ये है, किसी ने एडवांस में ज़कात दी है, तो अब वो 2020 में अपना हिसाब चेक करते हैं तो वो साहिब निसाब नहीं रहते, किसी हादसे की वजह से वो साहिब निसाब नहीं रहते, जो उन्होंने एडवांस ज़कात दी क्या वो उनकी ज़कात वैलिड रहेगी, या वो अगले 2 साल बाद दोबारा साहिब निसाब होते हैं तो वो पिछली ज़कात जो एडवांस में दी थी वो उनकी उसमें कटेगी?
जी, एडवांस में भी ज़कात आप दे सकते हैं। कई लोग जो ज़कात जिन पर वाजिब होती है अगले महीनों में जाके ज़कात वाजिब हो रही है, फिल वक्त वो चाहते हैं कि लोगों की मदद के लिए मैं ज़कात जो है वो अदा करूँ, तो जी बिल्कुल आप अदा कर सकते हैं, ज़कात एडवांस में भी दी जा सकती है। हाँ, अलबत्ता जो हमारे साहिल ने सवाल किया कि ज़कात जो है वो अदा कर दी, साहिब निसाब वो शख्स था और ज़कात अदा कर दी, लेकिन जब साल का एंड हुआ तो वो साहिब निसाब नहीं था, तो क्या अब जो ज़कात अदा की वो ज़कात के तौर पर अदा हो गई और उसे आइंदा जब दोबारा साहिब निसाब होगा तो उसमें काउंट कर सकता है या नहीं? जी नहीं, अगर ज़कात का साल पूरा होने के वक्त आप साहिब निसाब नहीं थे तो जो आपने एडवांस ज़कात दी है वो सदका नफिल हो गया, वो नफली सदका हो गया, उसे आप दोबारा आइंदा के लिए जब कभी साहिब निसाब होंगे उस ज़कात, उसकी ज़कात में काउंट नहीं कर सकते, बल्कि ये आपकी रकम जो है वो सदका नफिल हो गई। तो हाँ, अगर आप दरमियान में जो है वो आप साहिब निसाब नहीं रहे लेकिन माल ज़ीरो भी नहीं हुआ आपका, और फिर साल के एंड पर दोबारा आप जो है वो साहिब निसाब हो गए, तो ठीक है, इस सूरत के अंदर बिल्कुल आपकी एडवांस वाली जो ज़कात है वो अदा हो जाएगी। एडवांस ज़कात में इस बात का भी ख्याल रखना ज़रूरी है कि जब आपकी ज़कात आपने अदा कर दी तो जब ज़कात का साल पूरा हुआ तो ज़कात वाजिब होती है साल पूरा होने पर, तो लिहाजा जब साल पूरा हो गया तो उस वक्त आपको दोबारा कैलकुलेशन की हाजत होगी और ये देखना होगा कि क्या मेरे पास इस वक्त जितना माल है उतनी ही ज़कात बनती है जितनी मैं अदा कर चुका हूँ, अगर तो उतनी ही बनती है तो ठीक है, और अगर माल में इजाफा हो गया, पहले 5 लाख की ज़कात एडवांस में अदा की थी लेकिन अब अल्लाह के फजल से आपके पास 10 लाख रुपये माल आ गया तो आपको बकिया 5 लाख की ज़कात फौरी तौर पर अदा करनी होगी, और अगर ऐसा हुआ कि जनाब 5 लाख की आपने अदा की थी लेकिन अब आपके पास 2.5 लाख रुपए जो है वो माल है और उसकी ज़कात कम बनती है, तो अब जो आप 5 लाख की अदा कर चुके थे तो उसमें से 2.5 लाख रुपए की ज़कात तो एक तरफ हो गई, बकिया जो पैसे हैं उसको आप नेक्स्ट ईयर जो है वो अपने ज़कात में काउंट कर सकते हैं, जबकि आप यहाँ पे कंटिन्यू जो है वो मुसलसल साहिब निसाब रहे। जी मजीद कॉल।
मेरा सवाल ये है कि हमने एक दुकान ये मॉल, तो उसका हमारा सरकारी सट्टा था जो हमने आधी रकम उनको दे दी थी 6 महीने पहले, अब जो है ना मैं आधी रकम दे रही हूँ उनको, अब रमजान शरीफ से के बाद हमारी कमेटी आ जाएगी जो हमने डाल रखी है, तो क्या हमारी इस पे जकात बनेगी?
जी मजीद कौर।
मुफ्ती साहब से ये पूछना है कि मेरी वाइफ जो है वो खरीदारी करने कहीं गई थी तो उन्हें कुछ रकम मिली थी 5,000 तक, तो उसके लिए शरई क्या हुकुम है, वो किसी गरीब को दे दी जाए, मस्जिद में दे दी जाए, या उसके लिए क्या हुकुम है, आप जरा इनायत फरमा दीजिए।
हम ना एक साइड पे काम कर रहे हैं और मस्जिद दूर है तो हमने बाजमा नमाज अदा करनी है तो उसकी हमें अजान भी दोबारा देनी पड़ेगी, या जो मस्जिद से सदा लग रही है उसी पर ही हमें नमाज पढ़नी पड़ेगी?
जी, پہلا سوال یہ کہ آپ نے کوئی چیز جو ہے وہ خریدی ہے اور اس کی کچھ پیمنٹ آپ نے ادا کر دی ہے اور کچھ پیمنٹ آپ کو اب ادا کرنی ہے، اور پھر اسی دوران آپ کے پاس آپ کی کمیٹی بھی کھل کر آتی ہے، تو اس صورت میں زکوٰۃ کا کیا حکم ہوگا؟ دیکھیں، آپ نے مثال کے طور پہ کوئی جگہ جو ہے وہ خریدی 10 لاکھ روپے کی، 5 لاکھ روپے اس کے ادا کر دیے اور 5 لاکھ روپے جو ہے وہ آپ نے بعد میں ادا کرنے ہیں، تو یہ 5 لاکھ جو آپ نے بعد میں ادا کرنے ہیں یہ آپ پر لون ہو گیا، آپ کے اوپر جو ہے وہ دین ہو گیا، ادھار ہو گیا۔ اب جو آپ کے پاس کمیٹی آئی ہے اس میں بھی دو صورتیں ہیں، کہ آپ نے ساری کمیٹیاں کی قسطیں جمع کرا دی تھی کمیٹی کے اور پھر آپ کی کمیٹی کھلی ہے، تو یہ سارا پیسہ آپ کا ہے۔ اور اگر ایسا ہے کہ جناب 10 ہزار کے حساب سے 1 لاکھ کی جو ہے وہ آپ کی کمیٹی تھی اور آپ کی جو ہے وہ چھٹا نمبر کھلا، تو اس صورت کے اندر گویا کہ 60 ہزار آپ نے جمع کروائے تھے اس میں، یا 50 ہزار جمع کروائے تھے اور چھٹا نمبر یہ ہے، تو یہ 60 ہزار ہو گئے، اور پیچھے آپ کو مل گئے پورے 1 لاکھ روپے، تو گویا کہ یہ 40 ہزار آپ کے اوپر قرض چڑھ گیا۔ تو زکوٰۃ کے مال کی کیلکولیشن کرتے ہوئے اپنے مال کی اس بات کو دیکھا جاتا ہے کہ آپ کے پاس کل مال کتنا ہے، اور اس میں سے پھر آپ مائنس کرتے ہیں اپنا لون جتنا بھی ہو، اور پھر لون مائنس کرنے کے بعد بقیہ مال دیکھتے ہیں کہ کیا وہ نصاب کے مقدار میں ہے۔ اگر وہ نصاب کے مقدار میں ہو تو پھر جو بقیہ مال بچا ہے لون کو ہٹا کر اس کے اوپر زکوٰۃ لازم ہوتی ہے۔ اچھا، یہاں سوال کے اندر ایک اور بات بھی تھی کہ جناب رمضان جو ہے وہ شریف قریب آ رہا ہے، کئی لوگوں کے ذہنوں میں یہ بات ہوتی ہے کہ جناب زکوٰۃ رمضان میں فرض ہوتی ہے، یہ بات درست نہیں ہے۔ رمضان کا مہینہ جو ہے وہ اس اعتبار سے زکوٰۃ کا مہینہ نہیں ہے، بلکہ زکوٰۃ جو ہے وہ سال پورا ہونے پر لازم ہوتی ہے، اور ہر شخص کا جو سال ہے وہ مختلف ہو سکتا ہے کہ جب وہ صاحب نصاب ہوا پہلی بار، اب اس کے بعد وہ جب اس کے اوپر سال گزرے گا، تو جس تاریخ کو صاحب نصاب ہوا اسی تاریخ کو اس کا سال کمپلیٹ ہوگا، اور یہاں پر سال سے مراد قمری سال ہے، اسلامی سال ہے۔ تو لہٰذا اگر کوئی یکم محرم کو ہوا تو اس کے اوپر زکوٰۃ اگلے یکم محرم کو لازم آئے گی، کوئی یکم ربیع الاول کو ہوا تو اگلے یکم ربیع الاول کو ہوگی، کوئی 15 صفر کو ہوا تو 15 صفر کو جو ہے وہ اس کے اوپر زکوٰۃ لازم ہوگی۔ اگر کسی پر زکوٰۃ لازم ہے پہلے، مثلا شعبان میں جو ہے وہ لازم ہے، یا جناب کسی عورت کی شادی ہوئی رجب کے اندر اور وہ اسی وقت صاحب نصاب ہوئی تھی، تو اس کے اوپر رجب کی اسی تاریخ کو ہر سال زکوٰۃ نکالنا لازم ہوگا، وہ رمضان کا انتظار نہیں کر سکتی۔ اگر رمضان کا انتظار کرے گی تو گناہگار ہوگی، کیونکہ زکوٰۃ لازم ہو رہی ہے رجب میں اور وہ ادا کر رہی ہے لیٹ، ادا کر رہی ہے رمضان میں، تو زکوٰۃ کی ادائیگی میں تاخیر کرنا بلا عذر شرعی جائز نہیں ہے۔ ہاں، ایڈوانس میں جو چاہتا ہے کہ رمضان میں جناب صدقہ و خیرات کا ثواب بڑھ جاتا ہے تو میں رمضان میں ادا کروں، تو وہ صدقہ و خیرات کا زیادہ ثواب کے حصول کے لیے اپنی زکوٰۃ کو لیٹ نہیں کر سکتا۔ ہاں، یوں کر سکتا ہے کہ اس سال تو زکوٰۃ جناب جو ہے وہ رجب میں ہی ادا کرے، اور آئندہ سال کی زکوٰۃ جو ہے وہ ایڈوانس میں یہ رمضان کے اندر جو ہے وہ ادا کر دے، تو یوں تو ہو سکتا ہے، لیکن زکوٰۃ کے بارے میں یہ سمجھنا کہ رمضان میں ہی فرض ہوتی ہے ایسا درست نہیں ہے، بلکہ اس کا تعلق ہر فرد کے صاحب نصاب ہونے اور اس کے جو مال ہے اس کے اوپر سال گزرنے کے ساتھ ہے۔ دوسرا سوال ہے ہمارا کہ کسی کو کوئی چیز جو ہے وہ زمین سے پڑی ہوئی ملی ہے، تو اب وہ اس کو کہاں خرچ کرے، صدقہ و خیرات کر دے، مسجد میں دے دے، جو بھی پڑا ہوا مال اس طرح ملے تو اس کے بارے میں اولاً شرعی حکم یہ ہے کہ آپ اسے اس کا اعلان کریں، اس کی تشہیر کریں، تاکہ وہ مالک تک پہنچایا جا سکے یا مالک تک اس کی خبر پہنچ جائے اور وہ آپ سے رابطہ کر کے وہ حاصل کر لے۔ ہاں، جب آپ نے اعلان کر دیا، اب اس کے بعد اتنا عرصے اس مال کو اپنے پاس رکھے کہ مالک تک خبر پہنچے تو وہ آپ تک جو ہے وہ آ سکے، اور اس کا ٹائم پیریڈ یہ ہے کہ جب آپ کو یہ غالب گمان ہو جائے کہ اب اسے اس کا مالک تلاش نہیں کرتا ہوگا، بلکہ اب اس سے نا امید ہو کر اس کو چھوڑ بیٹھا ہوگا، تو پھر آپ اسے صدقہ کر سکتے ہیں، اور صدقہ آپ غریب کو بھی دے سکتے ہیں اور ڈائریکٹ مسجد کے اندر بھی دے سکتے ہیں۔ اب اتنا ٹائم پیریڈ کہ مالک اس کو تلاش کرنا چھوڑ چکا ہوگا، یہ مختلف چیزوں کے اعتبار سے مختلف ہوگا۔ جناب کسی کا اگر جو ہے وہ 5 لاکھ روپے اس طرح کہیں پہ گر گئے تو اس کی امید کافی دن کے بعد جا کر ختم ہوگی، جبکہ اگر کسی کے 10 روپے گرے ہیں तो वो बहुत जल्दी जो है वो इस चीज से ना उम्मीद होकर जो है वो बैठ जाएगा और उसकी तलाश छोड़ देगा। तो यूं वो जो चीज मिली है उसके एतबार से इसकी मुद्दत जो है वो मुख्तलिफ हो सकती। तीसरा सवाल है नमाज बाजमात से मुतालिक। अगर तो मस्जिद करीब में है और मस्जिद की जमात वाजिब है तो बाजमात मस्जिद में ही नमाज अदा करनी होगी। इस सूरत में ये बाज़ लोग ऐसा करते हैं कि भाई बाजमात मस्जिद भी करीब है और वहाँ नमाज भी हो रही है लेकिन वो फिर भी अपनी नमाज अलग से कायम कर लेते हैं, तो ये दुरुस्त नहीं है क्योंकि मस्जिद महल्ला की जमात वाजिब है तो आपको मस्जिद महल्ला की जमात उला ही अदा करनी होगी। अपनी जमात आप अदा करने से वो जो आपका वाजिब तर्क होगा उसकी वजह से आप गुनाहगार होंगे। हाँ अगर वाकई मस्जिद बहुत दूर है तो फिर इस सूरत के अंदर जो है वो आप अपनी जमात कायम कर सकते हैं कि अगर मस्जिद इतनी दूर है कि उसकी वजह से जमात वाजिब नहीं हो रही और करीब में कोई मस्जिद नहीं है तो अब इस सूरत में अगर अपने जाए कामत पर या जनाब कंपनी में काम करने की जगह पे जमात कायम कर रहे हैं तो बिल्कुल कर सकते हैं और इस सूरत के अंदर अजान भी कही जाएगी और इकामत भी कही जाएगी। जी मजीद कौन?
मैंने मुफ्ती साहब से एक सवाल पूछना है ज़कात के मामले में। मेरा सवाल ये है कि मेरे पास ना 5 लाख रुपया है तो मेरे ऊपर 5 लाख ही कर्जा है। मैं फैसलाबाद से बोल रहा हूँ, मोहम्मद नवीद अतारी।
जी मजीद कौन?
मुफ्ती साहब से सवाल है कि सुन्नत गैर मौकदा और मौकदा की कौदाए उला और अखीरा और सूरतों की अदायगी किस तरह होगी?
जी पहला सवाल जो है वो अगर किसी शख्स के पास ऊपर जो है पास 5 लाख रुपए हों और 5 लाख ही उसके ऊपर कर्ज हो तो क्या उसके ऊपर ज़कात लाजिम होगी? जी नहीं। अगर इसके अलावा उसके पास हाजत असलिया से जायद जो है वो कोई माले नामी नहीं है। माले नामी कहते हैं सोना चांदी करेंसी प्राइस बॉन्ड माले तजारत वगैरह, तो अगर इतना माल नहीं है और कोई उसके पास निसाब की मकदार में बल्कि जितना माल है उतना ही उसके ऊपर जो है वो कर्जा है तो अब जब कर्जा माइनस करें तो पीछे उसके पास माल इतना नहीं बचता जो कि निसाब की मकदार को पहुंचे 52.5 तोला चांदी को पहुंचे तो फिर इस सूरत में उसके ऊपर ज़कात लाजिम नहीं होगी। सुन्नत मुअक्कदा और गैर मुअक्कदा की अदायगी में फ़र्क क्या है? सुन्नत मुअक्कदा जो 4 रकात वाली होती हैं उनमें जब आप दूसरी रकात पर बैठते हैं तो कादे उला में फ़कत अत्तहियात पढ़ेंगे, दुरूद इब्राहिमी नहीं पढ़ेंगे। बल्कि अगर दुरूद इब्राहिमी आपने पढ़ लिया अल्लाहुम्मा सल्ली अला मुहम्मद इतना पढ़ लिया तो अगर भूल कर पढ़ा तो सजदा सहव लाजिम होगा। तो लिहाजा आप फ़कत अत्तहियात पढ़कर खड़े हो जाएंगे और तीसरी रकात की इब्तिदा आप सना के बजाय फ़कत बिस्मिल्लाह शरीफ पढ़ के और सूरह फातिहा से करेंगे। बाकी कादे अखीरा में कोई फ़र्क नहीं है, कादे अखीरा जो है वो तमाम नमाजों का सेम होता है। जबकि सुन्नत गैर मुअक्कदा के कादे उला में फ़र्क ये है कि जब सुन्नत गैर मुअक्कदा के आप कादे उला में बैठेंगे तो वहाँ पर आप तहियात के बाद दुरूद इब्राहिमी भी साथ में पढ़ेंगे और साथ ही साथ दुआए मासूरा भी पढ़ेंगे। और फिर जब आप तीसरी रकात के लिए खड़े होंगे तो आप उसकी इब्तिदा सना से करेंगे और फिर सना के बाद बिस्मिल्लाह शरीफ पढ़कर आप सूरह फातिहा और सूरत मिलाकर अगली 2 रकातों को मुकम्मल करेंगे। जी मजीद कौन?
मोहम्मद शाहिद अख्तारी सरगोधा से। मेरा मुफ्ती साहब से ये सवाल है कि दावत इस्लामी को जो ज़कात दी जाती है वो किस मद में इस्तेमाल करती है?
जी मजीद कौन?
बाप अपनी बेटी को ज़कात दे सकता है।
फिर आपसे ये सवाल है, मेरी बहन है उनकी खुला हो चुकी है, 2 बच्चे हैं, वो अपने वाली साहब के साथ हमारे घर में रहती हैं तो उनका कमाई का कोई जरिया नहीं है, क्या उनको ज़कात दी जा सकती है?
जी पहला सवाल, दावत इस्लामी ज़कात कहाँ इस्तेमाल करती है? दावत इस्लामी या मस्जिद या मदरसा या कोई भी तंजीम पर डायरेक्ट ज़कात नहीं लगती। ज़कात के मुस्तहिक जो हैं वो शरई फ़कीर होते हैं। दावत इस्लामी मुस्तहिक के ज़कात को ये पैसा देती है ज़कात का और फिर वो मुस्तहिक के ज़कात उस पैसे पर कब्ज़ा करने के बाद जिसे शरई हिला कहा जाता है वो रकम दावत इस्लामी को वापस अपनी तरफ से डोनेट करता है कि दावत इस्लामी इसे अपने हर नेक और जायज़ काम में खर्च करें। फिर दावत इस्लामी उस पैसे से जो कि उस शरई फकीर मुस्तहिक की ज़कात की जाने से डोनेशन मिला होता है, उस पैसे को जो है वो अपने दीनी कामों के अंदर खर्च करती है, तबलीग दीन के लिए खर्च करती है, मदारिस और जामियात के लिए खर्च करती है, इल्म दीन आप तक पहुँचाने के लिए जो है वो खर्च करती है। तो ये शरई हिले की भी उलमा ने इजाज़त दी है कि दीन के काम को फैलाने के लिए शरई हिला करना बिल्कुल जायज़ है और इसमें कोई हरज नहीं है। तो दावत इस्लामी शरई तकाज़ों के मुताबिक आपकी ज़कात की अदायगी करती है और इसके अंदर आपकी ज़कात भी अदायगी भी हो जाती है और आपको दोनों चीज़ों का सवाब जो है वो मिलता है। आपको सवाब ज़कात का भी मिलता है और आगे इस ज़कात ये जब ये ज़कात कन्वर्ट होती है और ये डोनेशन में आती है और फिर ये दावत इस्लामी के ज़रिए से दीनी कामों में खर्च होती है तो इन दीनी कामों का भी आपको सवाब मिलता है। तो आपकी ज़कात भी अदा हो जाती है और आपको ज़कात देने का सवाब भी मिलता है और आगे दीगर जो चीज़ें हैं उनके अंदर भी आपको तआवुन करने का सवाब भी मिलता है। इसी तरह जो मुस्तहिक ज़कात होता है उसे इतना सारा सदका करने का भी सवाब मिलता है जब वो दावत इस्लामी को ये रकम बतौर सदका देता है। दूसरा सवाल हमारा कि क्या बाप बेटी को ज़कात दे सकता है? जी नहीं, कोई भी शख्स अपनी औलाद को, औलाद दर औलाद को या अपने माँ बाप को और माँ बाप से ऊपर दादा दादी या नाना नानी किसी को भी ज़कात नहीं दे सकता। तो बेटी को भी ज़कात नहीं दी जा सकती, नवासी को भी ज़कात नहीं दी जा सकती, इसी तरीके से वालिदैन को, दादा दादी को, नाना नानी को या जनाब औलाद में बेटे को, पोते को, पोती को, नवासे को किसी को भी आप ज़कात नहीं दे सकते, इस तरह ज़कात अदा नहीं होगी। तीसरा सवाल हमारा कि क्या बहन को ज़कात दी जा सकती है? जी हाँ, अगर बहन मुस्तहिक के ज़कात है तो बिल्कुल आप उसे ज़कात दे सकते हैं। मुस्तहिक के ज़कात होना ज़रूरी है। बाज़ लोग मुतल्लका को या खुला याफ्ता औरत को या बेवा औरत को मुस्तहिक के ज़कात समझते हैं, हालांकि हर बेवा या हर मुतल्लका या हर खुला वाली मुस्तहिक ज़कात तो ज़रूरी नहीं। बस औकात औरतों के पास कुछ ना कुछ सोना होता है जो उन्होंने अपने आगे बच्चियों की शादियों के लिए या बच्चों की शादियों के लिए संभाल कर रखा हुआ होता है। अगर उसकी मालियत 52.5 तोला चांदी की मालियत को पहुंच रही है तो अगरचे अब उनके पास आमदन का कोई ज़रिया ना हो, आप उन्हें ज़कात नहीं दे सकते, क्योंकि बहरहाल वो उतने माल की मालिक हैं जिसकी वजह से वो साहिब निसाब हो रही हैं। तो लिहाजा आप इस सूरत में उन्हें ज़कात नहीं दे सकते। हाँ, अगर किसी भी किस्म का माल हाजत असलिया से ज़ाहिर उनकी मिल्कियत में निसाब की मकदार में नहीं है तो फिर आप उन्हें ज़कात दे सकते हैं, तो बहन को भी ज़कात अदा कर सकते हैं। कुछ मैसेजेस भी हैं, हम उन्हें भी जो है वो शामिल करते हैं। एक सवाल ये है कि ज़कात के लिए कितनी उम्र का होना ज़रूरी है? ज़कात के लिए आपके माल की जो उम्र है वो तो 1 साल आपको बता दी गई। आपकी उम्र जो है वो बालिग होना ज़रूरी है। लड़का हो या लड़की हो, जिस पर भी ज़कात लाजिम होगी तो ज़कात बालिग पर लाजिम होती है। आकिल बालिग साहिब निसाब मुसलमान पर ज़कात लाजिम होती है। तो जब तक बालिग नहीं है उस वक्त तक आप पर कोई ज़कात नहीं है। बालिग होते ही ज़कात भी लाजिम नहीं होती, बल्कि बालिग होने के बाद जब अगर आप साहिब निसाब हैं बालिग होने के वक्त, तो फिर बालिग होने के बाद साल गुजरेगा तो फिर आपके ऊपर ज़कात लाजिम होगी। एक सवाल ये है कि क्या किसी पे दम करने के लिए किसी की इजाज़त लेना ज़रूरी है? अब किसी की इजाज़त ये 2 एतबार से है। एक ये कि वो दम, उस दम के लिए इजाज़त लेना ज़रूरी है, वो दम पढ़ने के लिए, और एक ये है कि जिस पर आप दम कर रहे हैं क्या उससे इजाज़त लेना जो है वो ज़रूरी है। बाज़ वो औरादो वज़ाइफ़ होते हैं जिसके अंदर बुजुर्गान दीन की इजाज़त की हाजत होती है, जबकि बाज़ वो होते हैं कि जिनके अंदर इजाज़त की हाजत नहीं होती। तो जिनमें इजाज़त की हाजत नहीं है तो वो पढ़ कर आप किसी पर भी जो है वो दम कर सकते हैं, और जिस पर आप दम कर रहे हैं तो अगर वो मना करता है या जनाब वो वसवसों का शिकार हो जाएगा तो फिर आप उससे जो है वो इजाज़त ले लें, बता भी दें कि किस चीज़ के लिए जो है वो आप दम कर रहे हैं। और अगर ऐसा नहीं है, जैसे औलाद है, तो आप उसके ऊपर दम करते हुए इजाज़त लेने की कोई हाजत नहीं है, ना ही वो इस चीज़ के हवाले से किसी किस्म का शिकार होगी, तो बिल्कुल आप बग़ैर इजाज़त के भी उसके ऊपर दम कर सकते हैं। एक सवाल ये है कि فرضوں کی تیسری اور چوتھی رکعت میں کیا پڑھنا چاہیے؟ فرضوں کی تیسری اور چوتھی رکعت کے اندر سورہ فاتحہ پڑھنا افضل ہے. اگر کوئی سورہ فاتحہ کے بجائے تین بار سبحان اللہ کہنے کی مقدار کھڑا رہا تو بھی نماز اس کی ہو جائے گی. اور اگر کسی شخص نے سورہ فاتحہ کے بعد سورت ملا لی تو بھی نماز ہو جائے گی, اس میں کوئی حرج نہیں ہے. بلکہ منفرد جو علیحدہ نماز ادا کر رہا ہے, جماعت نہیں, امام نہیں ہے, تو وہ شخص تو اس کے لیے مستحب ہے کہ وہ سورت ملا لے سورہ فاتحہ کے ساتھ. ہاں, امام کو منع ہے کہ امام فقط سورہ فاتحہ پر ہی اکتفا کرے. جو مقتدی ہے تو مقتدی امام کے پیچھے خاموش رہے گا, اسے کسی بھی قسم کی قراءت کی اجازت نہیں ہے, لہٰذا وہ خاموش ہی رہے گا, وہ کچھ بھی نہیں پڑھے گا. ایک سوال یہ ہے کہ بازو کے کف فولڈ کر کے نماز پڑھ سکتے ہیں یا نہیں؟ آستین آدھی سے زیادہ, آدھی کلائی سے زیادہ جو ہے وہ اگر مڑی ہوئی ہو تو نماز مکروہ تحریمی ہوتی ہے, اور اگر آدھی کلائی سے کم جو ہے وہ مڑی ہوئی ہے تو پھر نماز مکروہ تحریمی نہیں ہوتی. اب اگر فقط کف موڑے ہیں تو وہ آدھی کلائی تک پہنچے ہیں, ضروری نہیں ہے نارمل. لیکن بہرحال کف موڑ کر نماز نہیں پڑھنی چاہیے, کیونکہ بہرحال دنیا کے اندر بھی جب ہم کسی معزز شخص کے پاس جائیں گے تو اس طرح کف موڑ کر نہیں جائیں گے, بلکہ کف کھول کر اور پورے بٹن لگا کر ہی جو ہے وہ جائیں گے. تو یہی چیز ہمیں جو سب سے بڑی بارگاہ ہے اللہ رب العالمین کی بارگاہ ہے, اس میں جاتے ہوئے بھی اس بات کا خاص خیال رکھنا چاہیے کہ ایسے انداز میں جائیں کہ جس انداز کے اندر ہمیں اس بارگاہ کے ادب کے مطابق جانا چاہیے. تو لہٰذا کف جو ہے وہ موڑے بغیر ہی, بلکہ کھول کر اور بٹن وغیرہ لگا کر ہی, احسن انداز کے اندر اور مہذب لباس کے اندر, اسلامی لباس میں اللہ تبارک و تعالیٰ کی بارگاہ میں کھڑا ہونا چاہیے. جی, مزید کال دیجیے.
سوال یہ ہے کہ میرا کاروبار ہے تقریباً 5 سے 6 لاکھ روپے کا, تو اس سے زکات کا کیا طریقہ کار ہوگا؟
جی, مزید کون؟
میرا مفتی صاحب سے یہ سوال ہے کہ میں نے آؤٹ کنٹری سے اپنے بھتیجے سے کچھ رقم منگوائی ہے مسجد کے لیے, مسجد کے میں ٹینٹ لگوانے کے لیے, اور ابھی جو ہے نا یہ دعوت اسلامی کے احتیاط کی ضرورت ہے, کیا میں اپنے بھتیجے سے یہ جات لے سکتا ہوں؟ یہ رقم جو ہے نا دعوت اسلامی کی کسی بھی نیک جائز کام میں لگ جائے.
جی مزید کون؟
لاکھ روپے کی کتنی زکات بنتی ہے؟
جی, پہلا سوال کہ کاروبار اگر 5-6 لاکھ کا ہے تو زکات کس طریقے سے آپ ادا کریں گے؟ جو کاروبار ہوتا ہے آپ کا وہ مال تجارت ہوتا ہے, آپ نے بیچنے کے لیے جو ہے وہ مال خریدا ہے, جو مال اس میں بیچنے کے لیے خریدا ہے. کیونکہ آپ اگر کاروبار کی بات کریں تو وہ بسا اوقات بہت ساری چیزوں پر مشتمل ہوتا ہے. وہ مثال کے طور پہ دکان پر بھی مشتمل ہو سکتا ہے کہ دکان آپ کی اپنی ہو. اچھا, اس میں جو ہے وہ آپ کے ریکس شیلف لگے ہوئے ہیں اور مختلف کاؤنٹرز بنے ہوئے ہیں, تو وہ بھی آپ کے کاروبار کا ہی پارٹ ہیں, لیکن ان کے اوپر زکوٰۃ نہیں. زکوٰۃ فقط اس مال پر ہے جو کہ آپ بیچنے کے لیے لائے ہیں. تو آپ جو مال اس میں بیچنے کے لیے لائے ہیں اس کی آپ جو ہے وہ ایویلیشن کر لیں کہ وہ اس کی ویلیو جو ہے وہ کیا ہے, اور اس کے اوپر آپ جو ہے وہ زکوٰۃ ادا کریں. اچھا, اور جو ویلیو لگائی جاتی ہے وہ لگائی جاتی ہے اس کا مارکیٹ پرائز کیا ہے, چیز جو ہے وہ ڈسکاؤنٹ ریٹ کے اندر یا ہول سیل ریٹ پر, لیکن اس وقت اس کی ریٹیل ریٹ جو ہے وہ کچھ اور ہے, تو آپ کو ریٹیل کے حساب سے اس کی ویلیو لگانی پڑے گی. آپ ڈسکاؤنٹ ریٹ پر لائے تھے, اب ریٹ پرائز اپ ہو گئے, ہائی ہو گئے, تو آج کے جس دن آپ کا زکوٰۃ کا سال بن رہا ہے اس دن کے آپ جو ہے وہ پرائز لگائیں گے. آپ ہائی پرائز پر لائے تھے, اب جناب پرائز لو ہو گئے, تو جس دن آپ کا زکوٰۃ کا سال پورا ہے اس دن جو اس کی ویلیو ہے اس مال کی, اس اعتبار سے آپ اس کی کیلکولیشن کریں گے. تو سال جس دن ہو رہا ہے آپ کے زکوٰۃ کا, آپ کے مال کا, اس دن آپ جو ہے وہ اس مال کی کیلکولیشن کریں اور اس کے اوپر زکوٰۃ کی ادائیگی کیجیے. زکوٰۃ جو ہے وہ 2.5% جو ہے وہ ادا کی جاتی ہے. جیسا کہ ہمارا تیسرا سوال تھا کہ 1 لاکھ پر کتنی زکوٰۃ ہوگی, تو 1 لاکھ پر 2500 روپے زکوٰۃ ہوگی. دوسرا سوال ہمارا کہ اپنے جو ہے وہ رشتے دار سے کسی سے انہوں نے مسجد کے لیے جو ہے وہ رقم لی, اور کیا اب وہ رقم دعوت اسلامی کو دے سکتے ہیں؟ اگر اب تک وہ رقم مسجد کے حوالے نہیں کی اور یہ خود بھی مسجد کی انتظامیہ کے یا متولی کے طور پر نمائندے نہیں ہیں تو اس صورت کے اندر ابھی جب تک وہ رقم آگے دی نہیں ہے تو اس رقم سے متعلق وہ رقم چندہ ہے اور وہ ابھی تک جس نے چندہ دیا ہے اس کی ہی ملکیت پر باقی ہے، تو لہٰذا اس سے پوچھ کر اس کی اجازت سے کسی اور جگہ بھی دے سکتے ہیں، تو اگر وہ اجازت دے دیتا ہے تو بالکل آپ اس سے پوچھ لیں کہ یہ دعوت اسلامی نے جو غریبوں کی امداد کے لیے جو ہے وہ فنڈ بنایا ہے کیا میں اس میں ادا کر دوں، اگر وہ اجازت دیتا ہے تو اس صورت کے اندر آپ ادا جو ہے وہ کر سکتے ہیں، لیکن اس کی اجازت جو ہے وہ لینا بہرحال ضروری ہے۔ اور اگر مسجد میں وہ پیسے دے دیے ہیں تو اب آپ یا وہ شخص جس نے دیا ہے اب اس کی اجازت نہیں چلے گی، بلکہ اب وہ مسجد کی ملک ہوگا، تو جب مسجد کی ملک ہو جائیں گے تو پھر آپ جو ہے وہ اسے نہیں لے سکتے۔ مسجد کی ملک کے اندر بھی پھر مختلف صورتیں ہو سکتی ہیں، تو وہ ایک ان ڈیٹیل جو ہے وہ ڈسکشن ہے، اگر مسجد میں دے چکے ہیں تو پھر اس حوالے سے تفصیل جاننے کے لیے دارالافتاء اہل سنت کے آپ فون نمبرز کے اوپر رابطہ کر سکتے ہیں۔ ان ایام کے اندر بھی الحمدللہ عزوجل دارالافتاء اہل سنت کی سروسز جو ہے وہ کام کر رہی ہیں، دارالافتاء اہل سنت کے نیشنل اور انٹرنیشنل نمبرز کے اوپر بھی سوالات کے جوابات کا سلسلہ ہے، واٹس ایپ نمبر کے اوپر بھی آپ کو سوالات کے جوابات دیے جا رہے ہیں۔ عمومی طور پر ہمارا واٹس ایپ نمبر پر جو جوابات کا سلسلہ ہوتا ہے وہ فقط اوورسیز کے لیے ہوتا ہے، لیکن ان دنوں ملکی صورتحال کے پیش نظر پاکستان کے بھی ہمارے واٹس ایپ یوزرز کو ہمارے واٹس ایپ سروس سے سوالات کے جوابات دینے کی سہولت موجود ہے کہ آپ اپنے پیش آمد شرعی اور فقہی مسائل کے جوابات دارالافتاء اہل سنت کے واٹس ایپ نمبر سے بھی حاصل کر سکتے ہیں، اور اس کے ساتھ ہی ساتھ آپ ای میل کے ذریعے سے بھی رابطہ کر سکتے ہیں۔ دارالافتاء اہل سنت کی تمام برانچز اس وقت پاکستان کے اندر جو ہے وہ بند ہیں، بالمشافہ جو ہے وہ آپ فتویٰ نہیں لے سکتے، لیکن فون پر، ای میل پر اور واٹس اپ کے ذریعے سے آپ رابطہ کر سکتے ہیں، انشاءاللہ عز و جل آپ کے سوالات میں آپ کو رہنمائی دی جائے گی کہ شرعی اعتبار سے آپ کے سوال کا کیا جواب ہے۔ کچھ میسیجز ہیں، ہم انہیں مزید جو ہے وہ شامل کرتے ہیں۔ ایک سوال یہ ہے کہ صلاۃ التوبہ پڑھنا کا طریقہ جو ہے وہ بتا دیں۔ صلاۃ التوبہ دو رکعت نفل صلاۃ التوبہ کی نیت سے پڑھیں، اور خاص اسپیشل کوئی طریقہ نہیں ہے، بلکہ جس طرح عام نفل پڑھے جاتے ہیں اسی طریقے سے دو رکعت نماز نفل آپ جو ہے وہ پڑھ لیں، تو اور اس کے بعد دعا کریں اللہ تبارک و تعالیٰ سے، اپنے گناہوں کے لیے استغفار کریں، تو یہ صلاۃ التوبہ آپ کی جو ہے وہ انشاءاللہ اس طرح ادا ہو جائے گی۔ ایک سوال یہ ہے کہ کیا کرونا فنڈ میں ہم زکوٰۃ دے سکتے ہیں؟ دعوت اسلامی کے تحت جو یہ فنڈ بنایا گیا ہے تو اس میں دو اکاؤنٹس شو کیے گئے ہیں، ایک صدقات واجبہ کا ہے اور ایک صدقات نافلہ کا ہے، تو جو صدقات واجبہ والا ہے اس کے اندر آپ زکوٰۃ ادا کر سکتے ہیں، انشاءاللہ اس کو شرعی طریقہ کار کے مطابق ہی استعمال کیا جائے گا۔ انسان کو کب پتہ چلتا ہے کہ اللہ اس سے راضی ہو گیا ہے؟ انسان کو اللہ تبارک و تعالی کی ناراضگی کا خوف بھی رکھنا چاہیے اور اس کی رضا کی امید بھی رکھنی چاہیے۔ تو خوف یہ ہو کہ نہ جانے اللہ تبارک و تعالی کہیں مجھ سے ناراض تو نہیں ہو گیا، اور امید یہ ہو کہ اللہ تبارک و تعالی مجھے سے راضی ہو جائے گا، میری نمازیں قبول کر لے گا، میری عبادات کو قبول کر لے گا۔ تو انسان خوف اور امید کے درمیان رہے، کہ اگر مکمل خوف والی پوزیشن پر چلا جاتا ہے تو پھر انسان کو بسا اوقات مایوسی ہو جاتی ہے، اور بسا اوقات بالکل ہی اگر جو ہے وہ امید والی طرف آ جائے تو پھر وہ خوف کے معاملے کے اعتبار سے بے پرواہ ہو جاتا ہے، اور پھر بہت ساری چیزوں کے اندر سستی اور غفلت برتنے لگ جاتا ہے۔ تو اس کو ان دونوں کے درمیان رہنا چاہیے، اللہ کی رحمت پر بھی امید رکھے اور اللہ تبارک و تعالی کے عذاب کے خوف بھی پیش نظر رکھے۔ ایک سوال یہ ہے کہ مسافر کی نماز کا کیا طریقہ ہے؟ مسافر کی نماز کا طریقہ بھی عام نمازوں کی طرح ہی ہے، فرق صرف یہ ہے کہ جو شرعی مسافر ہوتا ہے 92 کلومیٹر کی مسافت پر اپنے شہر جانے کی نیت سے اپنے شہر کی آبادی سے باہر نکل جاتا ہے، تو وہ مسافر شرعی ہوتا ہے، فقط اس کے لیے فرق یہ ہے کہ اس کو تین نمازوں میں ظہر، عصر اور عشاء کے اندر اسے یہ تخفیف ہوتی ہے کہ وہ چار رکعت کے بجائے دو رکعت پڑھے گا، چار فرضوں کی جگہ دو رکعت فرض پڑھے گا، باقی پڑھنے کے طریقے کار میں کوئی تبدیلی نہیں آتی، طریقے کار وہی ہے جس طرح عام نمازیں پڑھی جاتی ہیں، بس اس میں دو رکعت کے اوپر سلام پھیر دے گا اور اس کی نماز مکمل ہو جائے گی۔ مزید میسج بھی ہم شامل کرتے ہیں۔ ایک سوال یہ ہے کہ ایک لاکھ پر کتنی زکوٰۃ ہوگی؟ اس کا ہم جواب عرض کر چکے کہ ایک لاکھ کے اوپر 2500 روپے آپ کو زکوٰۃ ادا کرنی ہوگی۔ زکوٰۃ نکالنے کا سمپل فارمولا بھی ہے کہ آپ جتنا بھی اماؤنٹ ہے اسے جو ہے وہ تقسیم کر دیں 40 پر، تو جو جواب آئے گا وہ آپ کی زکوٰۃ ہوگی۔ تو جتنا بھی آپ کا مال ہے، مثلا 5 لاکھ ہے، تو اسے ڈیوائڈ بائی جو ہے 40 کر دیجئے، تو جو آپ کا آنسر آئے گا وہ ہی آپ کی زکوٰۃ ہوگی 5 لاکھ کے اوپر۔ جی مزید کال دیجیے گا۔
یہ کہ میرے پاس سونا ہے، چاندی بالکل نہیں ہے، اس سونے کی چاندی بنا کے زکوٰۃ دیں گے 52 تولے، 3-4 تولے سونا ہے فرض کرے۔
جی مزید کال۔
میں نے تو رشتے دار کو 10 لاکھ روپے کرنا دیا ہے، کیا اس پر زکوٰۃ کوئی پابندی ہے؟ تو اپنے بھائی کو زکوٰۃ دے سکتی ہے؟
جی مزید کال۔
میرا نام محمد سلمان خان ہے، میں ڈیرہ غازی خان سے بات کر رہا ہوں۔ پوچھنا یہ تھا کہ زکوٰۃ کے پیسے جو ہیں بہن بھائیوں کو وہ دے سکتے ہیں یا نہیں دے سکتے، اور یہ جو زکوٰۃ ہے وہ تنخواہ کے پیسوں سے، یعنی پورے سال کی جو تنخواہ ہے اس میں سے نکال کے اکٹھا کر کے ان کو بطور عیدی دے سکتے ہیں یا نہیں دے سکتے، جبکہ وہ مساکین ہوں۔
پہلا سوال کہ جناب 5 تولے سونا ہے، چاندی کچھ بھی نہیں ہے، تو کیا سونے کو چاندی بنا کر جو ہے وہ زکوٰۃ دینی ہوگی؟ دیکھیں زکوٰۃ کے نصاب ہیں، سونے کا نصاب ہے 7.5 تولہ سونا، چاندی کا نصاب ہے 52.5 تولہ چاندی، یہ دو مین نصاب ہوگا۔ اب اس کے علاوہ کرنسی، پیسہ، مال تجارت میں دیکھا جائے گا فی زمانہ 7.5 تولہ چاندی کے نصاب کی مقدار، اگر یہ بقیہ مال ہیں تو بھی زکوٰۃ ہوگی۔ اب اگر کسی شخص کے پاس سونا ہے اور فقط سونا ہے، تو اس کے پاس اگر فقط سونا ہے، نہ اس کے پاس چاندی ہے، نہ پیسہ ہے، نہ مال تجارت ہے، نہ پرائز بانڈ ہے، کچھ بھی نہیں ہے، تو اب اس صورت کے اندر اگر 7.5 تولہ سونا بھی ہوگا تو اس پر زکوٰۃ نہیں ہوگی۔ کیوں؟ کیونکہ نصاب 7.5 ہے، 7.5 تولہ سونا ہے، تو لہٰذا 7.5 تولہ سے کم ہے تو اس پر زکوٰۃ نہیں ہے، یہاں پر اس کو سونے کو چاندی بنانے کی کوئی حاجت نہیں ہے۔ لیکن اگر اس کے پاس 1 تولہ سونا ہے اور ساتھ میں اس کے پاس چاندی ہے کچھ، یا چاندی نہیں ہے لیکن پیسہ ہے کچھ، یا پیسہ نہیں ہے لیکن مال تجارت ہے یا پرائز بانڈ ہے، تو اب یہ دیکھا جائے گا کہ وہ سونا اور پلس یہ جو دوسرا مال اس کے پاس ہے، پیسہ مثلا، ان دونوں کو پلس کر کے دیکھیں گے کہ ان کی قیمت کیا 52.5 تولہ چاندی کو پہنچتی ہے۔ اگر اس کی قیمت 52.5 تولہ چاندی کو پہنچتی ہے تو پھر زکوٰۃ لازم ہوگی۔ تو جو سونے کو چاندی بنایا جاتا ہے وہ اس وقت جبکہ سونا اپنے نصاب کے اعتبار سے پورا نہ ہو، نمبر ایک شرط۔ نمبر دو یہ کہ اس کے ساتھ اس شخص کے پاس کوئی اور مال نامی موجود ہو، چاندی، پیسہ، مال تجارت، پرائز بانڈ۔ اور ملانے کے بعد تھرڈ یہ کہ اب دیکھا جائے گا کہ ملانے کے بعد وہ 52.5 تولہ چاندی کو پہنچ رہا ہے یا نہیں۔ اگر ملانے کے بعد بھی 52.5 تولہ چاندی کو نہیں پہنچ رہا تو زکوٰۃ نہیں ہے، اور اگر ملانے کے بعد 52.5 تولہ چاندی کو پہنچ رہا ہے تو پھر زکوٰۃ لازم ہوگی۔ دوسرا سوال یہ ہے کہ آپ نے قرض دیا ہوا ہے کسی کو، تو کیا اس پر بھی زکوٰۃ لازم ہوگی؟ آپ نے جو مال کسی کو قرض دیا ہوا ہے وہ آپ کا مال ہے، اس کے اوپر اگر آپ صاحب نصاب ہیں تو اس پر زکوٰۃ تو لازم ہوگی، ہر سال اس پر زکوٰۃ لازم ہوتی رہے گی۔ ہاں، اس کی ادائیگی آپ پر ابھی لازم نہیں ہوگی، بلکہ ادائیگی اس وقت لازم ہوگی جب وہ ٹوٹل مال آپ کو مل جائے، یا اس میں سے آپ کو جو ہے وہ نصاب کے پانچویں حصے کی مقدار جو ہے وہ مل جائے، اس صورت کے اندر آپ کے اوپر زکوٰۃ لازم ہوگی۔ اگر آپ نے کسی کو قرض دیا ہوا ہے، 2 سال کے بعد اس کے پاس سے پیسہ واپس آتا ہے اور آپ نے ان پیسوں کی زکوٰۃ نہیں دی، تو آپ کو پچھلے 2 سالوں کی بھی زکوٰۃ دینا لازم ہوگی۔ تو لہٰذا زکوٰۃ تو اس قرض والے پیسے پر لازم ہے، ادائیگی میں شریعت مطہرہ نے سہولت دے رکھی ہے کہ چاہے ابھی ادا کر دیں، چاہے جب وہ مال پورا ملے، یا اس مال میں سے अगर निसाब के पांचवें हिस्से की मकदार मिलता चले जाए तो उसके मुताबिक आप जक़ात अदा करते रहें। बेहतर यही है कि एक आप साथ ही अदा कर दें ताकि बाद में जब वो माल आता है तो बस अवकात जक़ात बहुत ज़्यादा बन जाती है, तो शैतान जो है वो फिर जक़ात की अदायगी में इंसान को जो है वो हीले बहाने जो है वो सिखाना शुरू कर देता है और जक़ात से रोकना शुरू कर देता है। लिहाजा बेहतर यही है कि हर साल ही उस माल की जक़ात अदा करते रहें। इन्हीं का सवाल था और इससे अगला सवाल भी हमारा यही है कि क्या भाई को जक़ात दे सकते हैं या बहन भाइयों को जक़ात दे सकते हैं। जी हाँ, भाई को और बहन भाई को बिल्कुल जक़ात दे सकते हैं, जबकि वो मुस्तहिक जक़ात हैं तो बिल्कुल जक़ात दे सकते हैं, मगर यहाँ पर एक बात का ख्याल रखना ज़रूरी है। बस औकात बाज औलादें, कोई बड़ा बेटा या जनाब कोई बड़ी बेटी, अपनी माँ या अपने वालिद की जक़ात भी खुद अदा कर रहे होते हैं। साहिब निसाब वालिदा होती हैं सोने की वजह से, लेकिन बेटा ये कहता है कि आपकी जक़ात मैं अदा कर देता हूँ, वालिदा इजाज़त दे देती है। तो अगर ये वाली जक़ात आप अदा कर रहे हैं, यानी अपनी वालिदा के माल की जक़ात अदा कर रहे हैं या अपने वालिद के माल की जक़ात अदा कर रहे हैं, तो फिर ये आप अपने बहन या भाई को नहीं दे सकते। क्यों? क्योंकि फिर इस सूरत में गोया के माँ बाप की जक़ात उनके बेटे या बेटी को जा रही है, तो माँ बाप की जक़ात बेटे या बेटी को नहीं लग सकती, इसी तरह बेटे या बेटी की जक़ात माँ बाप को नहीं लग सकती। तो ये एक पहलू है जिसे याद रखना ज़रूरी है। हाँ, अगर भाई जो है वो अपनी जक़ात जो है वो दे रहा है तो बिल्कुल वो दे सकता है अपने दूसरे भाई को, जबकि वो मुस्तहिक ज़कात है। नीज ज़कात देने में ये बता कर देना ज़रूरी नहीं है कि ये ज़कात है, बल्कि आप ईदी कहकर भी ज़कात अदा कर सकते हैं। और जो रिश्तेदार हैं, करीबी रिश्तेदार हैं, उनको ज़कात देने के अंदर डबल जो है वो सवाब मिलता है। एक ज़कात देने का भी सवाब मिलता है और दूसरा सिला रहम करने का भी सवाब मिलता है। जी मजीद कॉल दीजिए।
कि अगर कोई ये वक्त भूल जाए कि वो किस वक्त साहिब निसाब हुआ तो उसके लिए क्या किया जाए, वो कब अपनी ज़कात अदा करे?
जी ये मजीद सवाल। जी दूसरे सवाल का जवाब तो हम अर्ज कर चुके हैं कि भाई को ज़कात लग सकती है। पहला सवाल ये कि अगर कोई शख्स ये भूल जाए कि वो कब साहिब निसाब हुआ तो अब वो कैसे अपनी कैलकुलेशन करे। ऐसे शख्स जो है वो अपने बारे में गालिब गुमान करेगा, अंदाज़ा करेगा कि मैं साहिब निसाब कब हुआ था, तो गालिब गुमान उसका जहाँ पर जमेगा उसके एतबार से वो अपने साल की कैलकुलेशन जो है वो करेगा, तो यूँ उसकी ज़कात अदा हो जाएगी। मिसाल के तौर पर ख़वातीन हैं, अमूमन शादी होने की सूरत के अंदर जो है वो साहिब निसाब होती हैं, तो लिहाजा वो अपने शादी के अतबार से जो है वो गौर कर लें कि भाई उनकी शादी किस दिन हुई थी, तो वो पता चल जाता है। अब अगर हिजरी तारीख नहीं मालूम, ईसवी मालूम है, तो कैलेंडर्स के कन्वर्टर्स भी आते हैं जिसके ज़रिए से आप बहुत करीब करीब पहुँच जाते हैं उन तारीखों के कि जनाब फलां ईसवी तारीख को क्या इस्लामी तारीख थी या हिजरी तारीख क्या थी, तो आप वो निकाल लें और उसके अतबार से अपनी ज़कात के जो है वो अदायगी का शेड्यूल जो है वो आप बनाएं। यूं ही अगर जो है वो जनाब मर्द है तो वो देख ले कि वो कब जो है वो उसने कोई कारोबार कब शुरू किया था या जनाब उसकी नौकरी जो है वो कब लगी थी और कब वो साहिब निसाब की मकदार में जो है वो माल का मालिक हो गया था। तो यूँ बहरहाल मुख्तलिफ अंदाज़ों के ज़रिए से गालिब गुमान करें और गालिब गुमान जो हो जाए फिर उसके मुताबिक आप ज़कात अदा करेंगे। मैसेजेस भी हैं, उन्हें भी हम शामिल करते हैं। एक सवाल ये है कि अगर किसी की दाढ़ी एक मुट्ठी ना हो तो क्या उसके पीछे नमाज हो जाएगी? अगर एक मुट्ठी से दाढ़ी कम करवाता है, कटवाता है, तो उसके पीछे नमाज पढ़ना जायज़ नहीं है, मकरूह तहरीमी है। हाँ, अगर दाढ़ी उसकी आई ही नहीं है, एक मुट्ठी अभी जब से आई है उस वक्त से अभी तक जो है वो उसकी थोड़ी ही दाढ़ी है, एक मुट्ठी हुई नहीं है, तो अगर उसमें दीगर शराइत इमामत पाई जाती हैं तो बिल्कुल उसके पीछे नमाज पढ़ी जा सकती है। एक सवाल यह है कि अगर चार रकात सुन्नत नमाज की पहली रकात में सूरह फलक और दूसरी रकात में सूरतुन नास पढ़ ली तो तीसरी और चौथी रकात में क्या करें? तीसरी और चौथी रकात, तीसरी रकात के अंदर वो कोई और सूरत इससे पहले वाली भी पढ़ सकता है, क्योंकि नमाजें जो हैं वो दो दो करके होती हैं, यानी दो रकात एक शुफा कहलाता है। तो जो अहकाम होते हैं उल्टा कुरान पढ़ने के या और तरतीब कुरान से मुतालिक, वो तमाम दो रकात से मुतालिक हैं। लिहाजा जब दूसरी रकात में सूरह नास पढ़ ली उसने, तो तीसरी रकात के अंदर अगर दोबारा سورہ اخلاص پڑھتا ہے یا جناب سورہ فیل پڑھتا ہے تو بالکل پڑھ سکتا ہے. پھر تیسری میں جو بھی پڑھ لے گا, جو سورت بھی پڑھ لے گا, مثلا سورہ اخلاص پڑھ لی, تو اب چوتھی کے اندر اس سے پہلے والی سورت نہیں پڑھ سکتا, بلکہ اب چوتھی کے اندر اس کے بعد والی سورت ہی پڑھے گا, یعنی سورہ اخلاص کے بعد والی سورت ہی پڑھے گا. ایک سوال یہ ہے کہ صرف ایک تولہ سونے پر زکوٰۃ فرض ہوگی یا نہیں؟ اگر کسی شخص کے پاس فقط ایک تولہ ہی سونا ہے اور اس کے علاوہ اس کے پاس کسی بھی قسم کا مال حاجت اصلیہ سے زائد نہیں ہے, اور مال سے مراد ہماری مال نامی, یعنی سونا تو ہے اس کے پاس, چاندی, مال تجارت, پرائز بانڈ, کرنسی, کچھ بھی اس کے پاس جو ہے وہ نہیں ہے, تو پھر اس کے ایک تولہ کے اوپر زکوٰۃ نہیں ہوگی. لیکن اگر ایک تولہ کے ساتھ ساتھ اس کے پاس کچھ پیسے ہیں, کچھ ہی پیسے ہوں, چند ہی پیسے ہوں, یا مال تجارت کچھ ہے یا پرائز بانڈ ہے, تو پھر اس صورت کے اندر زکوٰۃ ہوگی, کیونکہ اس وقت جو سونے کی قیمت ہے ایک تولہ کی وہ 52.5 تولہ چاندی سے بھی کہیں زائد پہنچ چکی ہے. لہٰذا ایک تولہ کے ساتھ چند روپے بھی ہوں گے تو وہ پلس ہو کر 52.5 تولہ چاندی سے زیادہ ہی قیمت بنے گی, تو پھر اس صورت کے اندر اس کے اوپر زکوٰۃ لازم ہوگی. ایک سوال یہ ہے کہ عشاء کی نماز میں جو فرض اور چار نوافل کیسے پڑھتے ہیں؟ جو فرض ہیں عشاء کے وہ جس طریقے سے عام نمازوں کے فرض پڑھے جاتے ہیں اسی طریقے سے جو ہے وہ پڑھتے ہیں, جبکہ جو نوافل ہیں عشاء میں تو عشاء کے اندر چار نوافل ایک ساتھ تو نہیں ہیں, دو دو کر کر ہیں, دو نوافل وتر سے پہلے ہیں اور دو نوافل جو ہے وہ وتر کے بعد ہیں. تو نوافل جس طریقے سے عام طور پر دو رکعت نماز نفل پڑھی جاتی ہے اسی طریقے سے نوافل پڑھے جاتے ہیں. ہمارے سلسلے کا وقت ختم ہوا چاہتا ہے. اللہ تبارک و تعالیٰ سے دعا ہے جو سنا اسے یاد رکھنے, اس پر عمل کرنے, اسے دوسروں تک پہنچانے کی سعادت نصیب فرمائے. آمین. بجاہ النبی الامین, صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم.
نجانے مسائل دو علماء سے پوچھیں کہ